بحمد اللہ عبد اللہ کا نور نظر آیا، مبارک آمنہ کا نور دل سے جگر آیا.
الحمد للہ رب العالمین والصلاة والسلام على خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیك يا رسول اللہ، الصلاة والسلام علیك يا حبیب اللہ، الصلاة والسلام علیك يا نبی اللہ، وعلى آلك واصحابك يا نور اللہ. مدنی چینل کے ناظرین، ایک مرتبہ پھر اپنے پیارے پیارے پروگرام اور بڑے ہی پیارے پروگرام کے ساتھ، جشن آمد رسول کے ساتھ ہم حاضر ہیں. اللہ پاک ہمارے اس پروگرام کو اپنی بارگاہ میں قبول فرمائے. مختلف موضوعات پر نبی رحمت صلی اللہ علیہ وسلم کی سیرت کے حوالے سے سنتے ہیں، حضور جان رحمت صلی اللہ علیہ وسلم کی سیرت کے حوالے سے مختلف پہروں پر گفتگو ہوتی ہے. آج بھی بڑا ایک اہم ترین موضوع لے کر اور بڑا ہی پیارا اور ذمہ داری والا موضوع لے کر آپ کی بارگاہ میں حاضر ہیں. آپ سے گزارش ہے کہ آپ ہمارے ساتھ رہیے، معلومات کا ڈھیروں خزانہ آئے گا. اللہ نبی نے چاہا تو انشاءاللہ عزوجل اللہ کے فضل سے دل میں نبی پاک صلی اللہ علیہ وسلم کی محبت پیدا ہوگی. ابتداءً درود پاک کی ایک فضیلت عرض کرتا ہوں. اللہ پاک کے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک بار درود پاک بھیجا، اللہ اس پر 10 رحمتیں نازل فرماتا ہے. سبحان اللہ، کتنی پیاری یہ فضیلت ہے. ایک مرتبہ درود پاک پڑھیں تو اللہ پاک 10 رحمتیں نازل فرماتا ہے بندے پر. اب تو بندے کو چاہیے کہ کثرت کے ساتھ درود پاک پڑھے. جتنا زیادہ درود پاک پڑھے گا، اتنی ہی زیادہ اللہ تبارک و تعالیٰ کی رحمتوں کا بسیرا ہوگا، اتنی ہی زیادہ اللہ پاک کی رحمتیں نازل ہوں گی. نیت کیجئے انشاءاللہ کثرت کے ساتھ درود پاک پڑھنے کی. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. مدنی چینل کے ناظرین، آج کا ہمارا موضوع ہے میلاد مصطفیٰ اور ہماری ذمہ داری. جی ہاں، میلاد مصطفیٰ اور ہماری ذمہ داری کیا بنتی ہے؟ ہماری ذمہ داری، دیکھیں، نبی پاک صلی اللہ علیہ وآلہ وسلم دنیا میں تشریف لائے تو کفر و شرک کے جو گھٹائیں چل رہی تھیں ان کو نبی پاک صلی اللہ علیہ وسلم نے ختم کر دیا، ان کا خاتمہ کیا. جو گناہوں کی دلدل میں پھنسے ہوئے تھے، نبی رحمت صلی اللہ علیہ وسلم نے ان کو گناہوں کی دلدل سے نکالا. جو ایک دوسرے کے خون کے پیاسے تھے، انہیں آپس میں شیر و شکر کر دیا، انہیں آپس میں رواداری کا درس دیا. یہاں تک کہ جن کے اندر انتقام کی آگ بھڑک رہی ہوتی تھی، انہیں آپس میں ایثار کا کمال درجے کا جذبہ عطا فرمایا. معرکہ یرموک کے بعد نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے ایک بڑے پیارے صحابی حضرت حذیفہ رضی اللہ تعالی عنہ، آپ فرماتے ہیں کہ میں اپنے چچا زاد بھائی کی تلاش میں تھا، حارث بن ہشام، کہ دل میں چاہت تھی کہ میں دیکھوں کہ اگر زخموں سے چور چور ہوئے تو میں ان کا چہرہ دھلاؤں گا اور پانی پلاؤں گا. کہا کہ میں ان کی تلاش میں آگے بڑھا، میں نے بالآخر ان کو تلاش کر لیا، زخموں سے چور تھے، زخمی حالت میں ملے. میں نے ان سے پانی پینے کے حوالے سے پوچھا، پانی پئیں گے؟ انہوں نے مثبت جواب دیا اس بات میں، کہا جی ہاں پانی پیوں گا. کہا کہ میں جیسے ہی پانی پلانے کے لیے آگے بڑھا تو ایک آواز آتی ہے، العطش العطش. کہا کہ جیسے ہی آواز آئی تو آپ نے پانی نہیں پیا بلکہ اشارہ کیا مجھے، نہیں جہاں آواز آ رہی ہے ان کو پلاؤ. کہا کہ میں آگے بڑھا تو دیکھا حضرت اکرمہ رضی اللہ تعالی عنہ، وہ پیاس کی حالت میں. کہا ان کے پاس بڑھا، پانی پیش کیا تو وہ پانی پینے لگے تو پھر آواز آئی، العطش العطش، ایک اور آواز آتی ہے. کہا کہ میں آگے بڑھا تو عیاش رضی اللہ تعالی عنہ کی آواز تھی، ان کے پاس پہنچا تو ان کی روح قفس انصری سے پرواز کر چکی. کہا حضرت اکرمہ کے پاس پہنچا پانی لے کر، وہ بھی دنیا سے جا چکے. کہا اپنے چچا زاد بھائی کے پاس پہنچا تو وہ بھی دنیا سے جا چکے. مدنی چینل کے ناظرین، نبی پاک صلی اللہ علیہ وآلہ وسلم دنیا میں تشریف لائے تو کیا پیارا درس دیا کہ آخری لمحات میں بھی کیا ایثار کا جذبہ ہے. دنیا سے جا رہے ہیں، زخموں سے چور چور ہیں، لیکن کمال ایثار ہے کہ خود پانی نہیں بلکہ العطش کی آواز آتی ہے تو دوسری طرف پڑھا دیتے ہیں. نبی پاک صلی اللہ علیہ وسلم کی سیرت کے حوالے سے ہمیں پڑھنا بھی چاہیے، ضرور مطالعہ کرنا چاہیے. بڑی پیاری کتاب مکتبۃ المدینہ کی، آخری نبی کی پیاری سیرت صلی اللہ علیہ وسلم، اس کا ضرور مطالعہ کیجئے. آج کے ہمارے اس پروگرام کی एक बड़ी खुश नसीबी यूँ कहिए कि हमारे साथ मरकजी मजलिस शुरा के रुकन हाजी मोहम्मद अली अत्तारी भी तशरीफ फरमाए। भाई साहब बहुत बहुत शुक्रिया आपका, आपने वक्त अता फरमाया।
आपका शुक्रिया आपने याद फरमाया।
अल्लाह अल्लाह आपको बरकतों से माला माल फरमाए। हमारे एक मेहमान और दूसरे मेहमान हमारे बड़े ही प्यारे मुबल्लिग मुबल्लिग दावत इस्लामी मुबल्लिग मदनी चैनल फराज मदनी अत्तारी। अल्हम्दुलिल्लाह फराज भी आप खैरियत से हैं, ठीक है। आपका भी बहुत बहुत शुक्रिया हजूर, आपने वक्त अता फरमाया। सबसे पहले हाजी अली साहब आपकी तरफ बढ़ते हैं। आज का मौजू ऐसा प्यारा मौजू है, एक तो मीलाद मुस्तफ़ा और फिर यकीनन हर आशिक रसूल सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम का मीलाद मनाता है, चाहत होती है सरकार का मीलाद मनाए। ऐसे हमारी जिम्मेदारियां क्या क्या बनती हैं इस हवाले से?
माशाल्लाह यूं तो मीलाद शरीफ का महीना है और इसमें तो बहारें ही बहारें हैं, बरकतें ही बरकतें हैं। और सबसे पहली जिम्मेदारी तो ये है कि मीलाद मनाया जाए और मीलाद की खुशी की जाए। और क्यों ना हो कि जिस नबी करीम रऊफुर रहीम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के सदके सब कुछ मिला, उनकी विलादत की खुशी क्यों ना मनाएं। वो खुशी हो और खुशी का इजहार अंदाज से भी होता है, अल्फाज से भी होता है, किरदार से भी होता है। और आजकल जैसे हम देखते हैं कि चरागा करके घरों को सजाकर परचम लगाकर और यूं, तो सबसे पहले तो यही है कि हम खुशी मनाएं और आका अली सलातो सलाम की विलादत का जश्न मनाएं और मिलाद मनाएं। अब साथ साथ दूसरी जिम्मेदारी
जी
कि जिस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मिलाद मना रहे हैं उनकी शरीयत को भी फॉलो करना है। ये बहुत बेसिक चीज़ है, बहुत बुनियादी चीज़ है कि हम मिलाद मनाएं, लेकिन मिलाद उस तरीके से मनाएं कि जिसमें कोई गैर शरई काम ना हो। अब इसकी डिटेल प्रोग्राम आगे चलेगा तो इंशाल्लाह कुछ मदनी फूल आप देंगे, कुछ हमारे फराज मदनी भाई देंगे, तो आगे चलते चले जाएंगे। लेकिन मैं मदनी चैनल के नाज़रीन से अर्ज करूंगा कि बाकी विलादत मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की खुशी तो होती है, आशिक को खुशी क्यों ना हो कि जिनके सदके सब कुछ मिला तो खुशी ही खुशी है। थोड़ी सी एग्जाम्पल लीजिए दुनिया में, दुनिया भी एग्जाम्पल लें। बच्चे की विलादत का दिन आता है, कैसी खुशी होती है कि हमारा जो है वो बेटे की बर्थडे है। शादी की एनिवर्सरी आती है तो खुशी होती है। मुल्क जिस दिन आज़ाद होता है तो उसका आज़ादी का दिन मनाते हैं। तो यूं हम कई त्यौहार कई चीज़ मनाते हैं तो बड़ी खुशी होती है कि मेरे बेटे की या बेटी की या बच्चों की पैदाइश का दिन है। ये शादी भी एक तरह से खुशी है बंदे की, तो उसका साल आया पूरा हुआ तो उसमें खुशी और एक होती है लम्हा दिए। तो दुनिया भी खुशी मिले, बंदा उसको याद रखे मनाए, तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर क्या खुशी होगी, क्या रहमत होगी। और फिर जिसके एहसानात हों और मजीद जिनके एहसान होंगे, जिनका करम हो और जिनका करम होगा तो, और जिनसे करम की एक उम्मीद है तो फिर उनके लिए तो
हम पल रहे हैं।
बेशक बेशक, तो फिर खुशी ही खुशी है। तो मेरे मदनी चैनल के नाजरीन खुशी मनाइए, खूब खुशी मनाइए, लेकिन शरीयत को फॉलो। अब शरई क्या क्या उसूल हैं और कहाँ कहाँ हमारी क्या बेएहतियाती होती है और जश्न विलादत मनाते हुए हमें क्या क्या एहतियात करनी चाहिए, मजीद इंशाल्लाह डिस्कस करेंगे। फॉर एग्जांपल नात सुन रहे हैं, बहुत अच्छी बात है नात सुनना, सुने जितना हो सके सुने, लेकिन अगर अपने घर में इतने लाउडली स्पीकर लगा दिए कि पूरा महल्ला डिस्टर्ब है, या महफिल नात हो रही है गली में इलाके में महल्ले में और इतना साउंड है, इतना तेज जिसको कहते हैं ना कान फाड़ साउंड, बैठने वाले सुनने वाले 100 50 200 और आवाज इतनी कि 5000 लोगों तक जाए। अमीर अल सुन्नत दामद बरकातुम आलिया इसमें तरबियत फरमाते हैं कि लोगों के हक तरफ ना हो। एक दिन का बच्चा भी है तो 100 साल का बूढ़ा भी है, दिल का मरीज भी है तो ब्लड प्रेशर का मरीज भी है, तो इसकी एहतियात की जाए। नाते सुने जितना चाहे सुने, लेकिन इतना वॉल्यूम ना हो चाहे महफिल में या चाहे घर में कि जिससे किसी को तकलीफ पहुंचे। तो एक एहतियात तो ये है, इंशाल्लाह प्रोग्राम आगे बढ़ेगा तो मजीद।
बड़ी प्यारी आप बात इरशाद फरमा रहे हैं कि साउंड ऊंचा ना हो। मैं अपना बल्कि अपना वाक्य बताऊं, एक बार तो मैं रात को कहीं से आया मतलब प्रोग्राम वगैरह से, इस कदर एक आवाज ऊंची आ रही थी, मैंने कॉल करके कहा रात के तकरीबन 1 बज रहे हैं, हजरत सुबह उठना भी है जाना भी है, बराए करम थोड़ा आवाज कम कर दें ताकि हम सुकून से सो सके, हालांकि काफी फासला भी है। तो ये जोक मिले कैसे? देखें अमीरुल सुन्नत बार बार हमारी तरबियत करता है सब, ये हम लें कैसे, इसे इस बात को कैसे लें कि यार ये शरीयत को फॉलो करना है हमने।
असल में साकिब भाई यही एक मामला है, अल्लाह की रहमत से दावत इस्लामी सबके सामने है
अल्हम्दुलिल्लाह।
यानी अगर जश्न विलादत, मिलाद, नातें, ये तो जोक दावत इस्लामी बच्चे बच्चे में पैदा कर रही है। तो अमीर अल सुन्नत वली कामिल के, जिन्होंने इस दौर में इतना बड़ा एक दीनी इनकलाब बरपा कर दिया, वही हमें जहन दे रहे हैं। तो अल्लाह की रहमत से अब नात सुनने वाले हैं, नात सुनाने वाले हैं, इसको और आम करने वाले हैं। लेकिन जब एहतियात बताई जाए तो इसमें यह ना हो कि भाई हमारा साउंड, हमारे पैसे, और लोग शादियों में भी तो फंक्शन करते हैं तो वो करते हैं तो किसी को तकलीफ नहीं होती है, तो हम क्या म्यूजिक का और नाद का मुकाबला करेंगे।
है, है, है।
ये बहुत बारीक पहलू है, बहुत बारीक नुकता है। जैसे आपने फरमाया ना, मैं कहना नहीं चाह रहा था लेकिन चले आपने कहा तो मैं भी अर्ज कर दूं। बाज़ुकात होती है रोडों पर, गलियों में महफिल, हमारे साथ खुद ये हुआ कि जैसे सारी विंडोज बंद कर दिए, दरवाजे बंद कर दिए, उस पर ग्लास लगे होते हैं खिड़कियों पर वो बंद कर दिए, कमरे का दरवाजा बंद कर दिया कि तबीयत सेट नहीं है, सुबह जल्दी उठना है, सुबह काम है, फजर पढ़नी है। अब नई जोक बन रहा कि 2 बजे तक महफिल में बैठे, लेकिन अब वो नाराज ना हो, हाथ जोड़ कर अर्ज है कि आपने भी घर के अंदर सारे दरवाजे, खिड़कियां, बेडरूम के अंदर तक आवाज पहुंचानी है, क्योंकि आपने हजारों रुपए साउंड पे खर्च किए हैं और पहुंचाने हैं। तो बराए करम इसकी एहतियात रखें, जहन रखें कि हम एक सवाब का काम करने चले हैं, लेकिन हमारे इस काम से किसी को अजियत ना हो, तकलीफ ना हो।
क्या बात है सर, हजारों लोगों तक पहुंचाने से क्या बेहतर नहीं है चैनल के नाज़रीन कि अपने आका सल्लल्लाहु अलैहि वसल्लम को सुनाए कि जहां पर कबूलियत ही कबूलियत है, फिर इस अंदाज में सुनाए कि हुजूर की बारगाह में कबूल हो जाए। हुजूर नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम तो तकालीफ को मिटाने के लिए आए हैं, लोगों को हुजूर सल्लल्लाहु अलैहि वसल्लम तकालीफ नहीं देते थे, बल्कि हुजूर ने तो तकालीफ बर्दाश्त कर ली, लेकिन हुजूर जाने रहमत सल्लल्लाहु अलैहि वसल्लम की जात से किसी को तकलीफ नहीं पहुंची। तो ऐसा इस अंदाज में मिलाद मनाए। फराज भाई, हाजी अली साहब की बात से एक बात जो मैं अखज कर रहा हूँ कि शरीयत मुताहरा के मुताबिक जो है मिलाद मनाए, तो हम इस मिलाद मनाने में शरीयत को किस तरह पेश नजर रखें।
साकिब भाई, अभी जो आप गुफ्तगू फरमा रहे थे उस पर मुझे शेर याद आ रहा था।
क्या बात,
दिल में हो याद तेरी, गोशाए तन्हाई हो, फिर तो खलवत में अजब अंजुमन आ रहा है।
क्या बात,
तो अगर इस जज्बे के साथ बंदा तन्हाई में भी अगर मिलाद मनाए तो फिर उस पर ऐसी बरकत का नुजूल होगा कि वो वहमो गुमान से भरा है। बहरहाल बहुत अच्छी मिसालें हमारे रुकने शुरा ने अता फरमाई, उसको थोड़ा सा शरीयत के पहलू में भी हम समझते हैं कि इस्लाम जो है ये अपने मानने वालों के हुकूक की अदायगी पर बड़ा जोर देता है कि इस्लाम के जो फॉलोअर्स हैं, जो मानने वाले हैं, उनके राइट्स को पूरा किया जाए। और यहाँ तक फरमा दिया गया कि अल्लाह तबारक व तआला हुकूकुल्लाह तो माफ़ फरमा देगा अगर वो चाहेगा, लेकिन हुकूकुल इबाद उस वक्त तक माफ़ नहीं होंगे जब तक वो बंदा माफ़ ना करे। अब इसको आप आला हज़रत रहमतुल्लाह तआला अलैह की फतवे की रोशनी में समझें। आला हज़रत रहमतुल्लाह अलैह ने मकासिद शरिया को बयान किया। आप फरमाते हैं कि मकासिद शरिया 5 हैं, यानी जितने भी हमारे शरी अहकामात हैं उनके मकासिद क्या हैं। फरमाया उनके 5 मकासिद हैं, या तो दीन की हिफाजत, या अकल की हिफाजत, या माल की हिफाजत, या जान की हिफाजत, या नसब की हिफाजत।
सही।
अब आप देखें शरीयत हमें क्या कहती है कि ऐसे अकायद जो कुफरियां हैं उनसे बचना है, क्यों? ताकि बनते का दीन बचा रहे। ऐसे अकायद जो गुमराही की तरफ ले जाने वाले हैं उनसे बचना है, क्यों? ताकि उसका दीन बचा रहे। तो ये इसमें क्या है, बंदे की दीन की हिफाजत शरीयत को मतलूब है। इसी तरह आप देखें शराब को हराम करार दिया गया, नशे को हराम करार दिया गया, क्यों? ताकि बंदे की अकल सलामत रहे, उसकी अकल जाया ना हो। इसी तरह बदकारी और बुराई से मना किया गया, क्यों? ताकि नसब जो है वो उसकी हिफाजत रहे, नसब जो है वो खराब ना हो। इसी तरह कत्ल से जो है वो शरीयत ने मना किया, क्यों? इसलिए कि जो है वो इंसान की जान बची रहे। इसी तरह चोरी करने से, लोगों का माल गसब करने से शरीयत ने मना किया, क्यों? इसलिए कि लोगों का माल जो है वो महफूज रहे। अब आप देखें सारे के सारे जो हमारे अहकाम शरिया हैं वो इन्हीं 5 मकासिद शरिया के तहत घूमते हैं, और इन 5ों के 5ों के अंदर अगर आप गौर करेंगे तो उसमें क्या मिलेगा, लोगों को तकलीफ से बचाना, लोगों की माल बची रहे, लोगों की जान बची रहे, लोगों का नसब बचा रहे। तो आप देखें शरीयत को लोगों की हिफाजत है, लोगों को तकलीफ से बचाना कितना ज्यादा मतलूब है। आप इसको एक और तरीके से यूं समझ सकते हैं कि 2 चीजें होती हैं, एक होता है हुसूल नफा, नफे को हासिल करना, और एक होता है दफ़े ज़रर, यानी नुकसान को दूर करना। ये जो दफ़े ज़रर होता है ना, ये हुसूल नफा से भी ज्यादा अहम होता है। आप उसको यूं समझ लें, कुरान पाक पढ़ना बहुत सवाब का काम है, हर बंदा समझता है, लेकिन शरीयत ने क्या कयूदात लगाई कि इतनी बुलंद आवाज से ना पढ़ो कि नमाज पढ़ने वाले को डिस्टर्बेंस हो। इतनी जोर से ना पढ़ो कि सोने वाले को जो है वो तकलीफ हो। यानी अभी जो हाजी अली साहब जैसे एक माफी वाला अंदाज किया कि नाराज मत होइएगा, हालांकि माफी तो ऐसे अफराद को मांगनी चाहिए कि जो दिल आजारियां करते हैं, जो लोगों को तंग करते हैं। आप तरहाई में बैठ के भी नातखवानी कर सकते थे, आप उसका आवाज कम रखकर भी जो है वो नातखवानी कर सकते थे, लेकिन अगर इससे लोगों को दिल आजारी है इसकी और आपकी साउंड से आपकी आवाज से अगर लोगों को परेशानी हो रही है तो मकसद शरिया जो है वो हासिल नहीं हो रहा। तो कुरान पाक पढ़ना इतना अजीम सवाब का काम है, इतने इसके फजाइल कुरान और हदीस में मौजूद है, लेकिन यहाँ पर भी शरीयत ने कोई उदार लगा दी कि लोगों को जो है वो तकलीफ से बचाना है। सिर्फ इसकी सैकड़ों मिसालें हैं, तो अब हमारी जिम्मेदारी बनती है कि हम अगर मिलाद शरीफ मनाते हैं तो मकासिद शरिया को पेश नजर रखें, शरीयत के अहकाम को पेश नजर रखें। अब वो कैसे रखेंगे, जाहिर है बहुत सारी चीजों की तरफ हमारी अपनी तवज्जो नहीं जा रही होती, लेकिन जब अल्लाह वालों की सोबत में बैठते हैं, आलिम दीन की सोबत में बैठते हैं, तो उस तरफ हमारी तवज्जो मबजूल कराई जाती है, डाइवर्ट करवाई जाती है, और बाद औकात बल्कि कई मरतबा लोग इन चीजों को समझते भी हैं। मुझे अच्छी तरीके से याद है, मैं एक ऑफिस में एक ऐसे शख्स के साथ जो बजाय जिसका मजहबी हुलिया नहीं था, ना ही वो कोई दावत इस्लामी का जिम्मेदार था, ना कोई इतना वाबस्ता था, उन्होंने मुझे अमीर अहले सुन्नत का ये फरमान सुनाया कि यार मैंने आपकी पीर साहब की बात सुनी थी, वो तो ये फरमाते हैं कि नात ख्वानी भी इतनी बुलंद आवाज से ना करें किसी को तकलीफ हो, माशाल्लाह आपके पीर साहब इतनी प्यारी तालीमात देते हैं।
क्या बात,
क्या है, वो एक आम बंदा है, लेकिन उसको भी ये बात समझ में आ रही है कि अगर नात ख्वानी करनी, वो नात ख्वानी का मुनकिर नहीं था, वो कह रहा था अच्छी बात है, लेकिन नात ख्वानी इस अंदाज से की जाए या जुलूस निकाल रहे हैं या कोई और महफिल कर रहे हैं कि लोगों के हुकूक पामाल ना हो। तो जब अल्लाह के नेक बंदे इन चीजों की तरफ हमारी तवज्जो मफजूल करवाते हैं तो हमारी तवज्जो जाती है और फिर हमारा जहन बनता है कि हम इन चीजों से बचते रहें। तो ये 12वीं शरीफ के जो 12 मदनी मुजाकरे होते हैं, अल्हम्दुलिल्लाह आवाम को भी मिलता है सीखने को और खवास को भी मिलता है। आप गौर करें तो ऐसे ऐसे मदनी फूल सीखने को मिलते हैं कि वो हमें या तो इमामत के मुसल्ले पर काम आ रहे होते हैं या फिर वो मिंबर पर काम आ रहे होते हैं, लोग मसाइल पूछने आते हैं तो वहां पर काम आ रहे होते हैं। तो ये 12 दिन के जो मदनी मुजाकरे हैं तो बिल्कुल भी मिस ना किए जाएं। इंशाल्लाह आपको 11वीं 12वीं और सारे इवेंट्स मनाने भी आ जाएंगे और लोगों को किस तरह तकलीफ से बचाना ये भी सीखने को मिलेगा।
क्या बात है, लोगों को किस तरह तकलीफ से बचाना है, मदनी मुजाकरों में शिरकत करते रहेंगे तो इंशाल्लाह हम ये भी सीख जाएंगे। और यकीनन आप तो फरमा रहे थे ना आवाम को भी खास को, मैं कहता हूँ हर शोबाए जिंदगी से ताल्लुक रखने वाला मदनी मुजाकरा देख ले तो उसे हर मदनी मुजाकरे में कुछ ना कुछ अपने सीखने को जरूर मिलेगा। हर एतबार से मदनी मुजाकरे की बरकतें, इसकी अफादियत अपनी जगह पर ही है। मदनी चैनल के नाजरीन आप हमारे साथ हैं, कुछ कॉल्स हैं हमारे साथ, चंद कॉल्स ले लेते हैं।
मोहम्मद कासिम नक्शबंदी मरकजुल औलिया लाहौर से, आपका सिलसिला मिलाद मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम के हवाले से देखने की साजिश हासिल हो रही है, माशाल्लाह अल्लाह ताला बरकतें हैं। तो आप फरमाए बापू आपकी बारगाह में सवाल है हुज़ूर के मिलाद मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम के सिलसिला में हमें किन चीज़ों को मद्देनजर रखना चाहिए, किन चीज़ों का ख्याल रखना चाहिए, इस हवाले से रहनुमाई फरमा दीजिए। जज़ाकल्लाहु खैरा।
आमीन वाइयाकुम। माशाल्लाह कासिम नक्शबंदी साहब लाहौर से, मैं इनका क्लास फेलो भी हूँ, इब्तदाई दर्जा माशाल्लाह इनके साथ पढ़ने की सआदत नसीब हुई थी, बिल्कुल उला सानिया में हम एक साथ थे माशाल्लाह, अल्लाह पाक बरकतों से मालामाल फरमाए। जी फराज भाई क्या फरमाते हैं आप?
एक तो यही है कि तरबियत हासिल की जाए कि मिलाद शरीफ मनाना किस तरीके से है। जिस तरह अभी मैंने गुफ्तगू की कि बहुत सारी चीजों की तरफ तवज्जो नहीं होती, जब तवज्जो दिलाई जाती है तो बंदा उन चीजों से बचता है। तो एक तो इस चीज़ को पेश नज़र रखा जाए कि क्या हमने इस हवाले से भी तरबियत हासिल कर ली है। यानी ऐसा भी वाद उगाद होता है कि लोग समझते हैं कि मत फुला फुला चीज़ में तरबियत हासिल करनी है, बाकी इस चीज़ में तो हम पहले से तरबियत याफ्ता है। शायद ये भी एक जहन होता होगा या यूं होता होगा कि शायद इस मामले में तरबियत लेने की क्या आ जाते हैं, हमने तो बड़ों को देखा, हम तो इसी तरह मना रहे हैं, इसी तरह कर रहे हैं। तो जाहिर है कि शरीयत के जो मामला थे वो उलमा बता सकते हैं, वो मुफ्तियाने किराम बता सकते हैं। तो जिस तरह अभी मदनी मुजाकरे की बात की वो लाजमी देखें। इसके अलावा अमीर अहले सुन्नत का जो रिसाला है सुबह बहारा, उसमें भी माशाल्लाह बड़ी तफसील के साथ ये बातें लिखी हुई हैं। और अब खुद अमल किस तरह करना है, तो जो हमारे यहाँ बुनियादी गलतियां होती हैं, जैसे वालों का रास्ता ब्लॉक कर दिया जाता है, यानी एक तो जुलूस के लिए जो NOC ली जाती है उसके तो मामला अलग है, वो तो कानूनी तौर पर एक पूरा रास्ता दिया जाता है, पूरा एक उसका मैप दिया जाता है, वो सूरत अलग है। लेकिन बाद अवकात गलियां ब्लॉक कर देते हैं, ऐसे रोड बड़े बड़े ब्लॉक कर देते हैं जहां पे ट्रैफिक का फ्लो जो है वो बिल्कुल ऐसा ट्रैफिक वाला मामला हो जाता है। तो इन चीजों का ख्याल रखा जाए कि हमारी किसी कोताही की वजह से ट्रैफिक जाम ना हो। इसी तरह बाद अवकात जब न्याज तकसीम हो रही होती है तो उसमें माज़ अल्लाह बाद अवकात इतनी बेहतियाती होती है इसको, यानी एक तो मिलाद मुस्तफ़ा की ये न्याज है, खुद इसको हम ऐसे चूमने वाली वो मतलब समझने कहा जाए कि कैफियत होनी चाहिए, लेकिन बाद औकात उसको ऐसे उड़ाकर जो है वो फेंका जा रहा होता है, बेअदबी हो रही होती है, पाँव में माज़ अल्लाह वो आ रहा होता है। तो इन चीज़ों का ख्याल रखा जाए कि जहां हम समझा सकते हैं वहां समझाएं भी, और खुद अपने आप को इन चीज़ों से बचाएं। ये ना सोचें कि यार फुना भी तो कर रहा है, वो देखो उसने इमामा पहना हुआ है, वो दाढ़ी वाला भी तो कर रहा है। तो ज़ाहिर है हर इमाम दाढ़ी वाला आलिम हो, मुफ्ती हो, या उसने भी तरबियत हासिल कर ली, ज़रूरी नहीं होता। बाद वो कहते हैं यार फुना फुना भी तो कर रहे हैं, आप उनको नहीं रोक रहे। तो हमें इस मामले में क्या करना है, हमें देखना है, हमें इन चीज़ों से बचना है, एहतियात करनी है। जहाँ मुमकिन हो, जहाँ समझाना आता हो और समझाने की गुंजाइश भी हो, वहाँ किसी और को भी समझा दिया जाए। तो इस तरह की और कई मिसालें हैं जिनको आप देखेंगे तो वहाँ पर आप मिस्टेक पाएंगे और उससे अपने आप को बचाने की कोशिश करें तो इंशाल्लाह जो जुलूस मिलाद और महफिल मिलाद की रूहानियत और इसकी बरकत है ना, वो आपको महसूस होंगी। शाह वलीउल्लाह मौदूदी दिल्ली क्या फरमाते हैं कि एक मरतबा मैं मक्के शरीफ में हाजिर था और जहाँ पर नबी पाक अलैहिस्सलाम की विलादत हुई है वहाँ पर महफिल मिलाद का इनेका था और मैं भी वहाँ हाजिर था, और मैंने जो है वो महफिल मिलाद के दौरान आसमान से नूर जो है वो बरसते हुए देखा और खुद इस चीज को महसूस किया। और आज भी आप देखें अमीर अहलुसुन्नत की कैफियत देखें आप बारहवीं शरीफ में, और आपको कई ऐसे उलमा मिलेंगे जिनकी एक अजीब कैफियत होती है, एक रूहानियत वाली कैफियत होती है। तो वो इन अफराद के लिए खास नहीं है, जाहिर इनका मकाम बुलंद है इसमें तो कोई शक नहीं है, लेकिन उनसे बरकतें हम भी तो हासिल कर सकते हैं ना। आप मुझे ऐसी तरीके से याद है, अमीर अहलुसुन्नत ने बहुत पहले मदनी मुज़ाकरे में फरमाया था कि जब मेरे बच्चे छोटे थे तो मैं इनको फैजान मदीना जो है वो ले आया करता था बारहवीं शरीफ के इज्तिमा में, ताकि ये जो बारहवीं शरीफ के इज्तिमा में जो बारहवीं रात को जो नूर बरस रहा है, जो इसकी बरकतें जो बरस रही हैं, वो उसका एक छींटा मेरे बच्चों पर भी पड़ जाए। तो ये एक अंदाज है। तो ये सारी चीजें इंशाल्लाह हम सीखेंगे और पढ़ेंगे तो इंशाल्लाह इसकी बरकतें हमें भी नसीब होगी।
क्या बात है, माशाल्लाह बड़े ही अहसन अंदाज में फराज भाई आपने मदनी फूल अता फरमाए। जी नेक्स्ट कॉल दीजिएगा।
मैं सैयद हुसैन हैदर वाकेंट से। साकिब भाई आपका सिलसिला बहुत ही अच्छा जा रहा है और आज का मौजू भी बहुत अच्छा है, अल्लाह पाक आपको बरकतें दे। मेरा सवाल ये था कि जुलूस मिलाद के वक्त हमें किस चीज से एहतियात करनी चाहिए, हमें क्या करना चाहिए, काइंडली आप हमारी रहनुमाई फरमा।
जुलूस मिलाद में आई साहब जिस वक्त जुलूस मिलाद जा रहा हो मिलाद शरीफ के जुलूस में क्या फरमाते हैं कि यकीनन अभी फराज भाई ने भी इस हवाले से कुछ गुफ्तगू फरमाई है कि हम बसाओ का अफराद इतने ज्यादा नहीं होते, पूरा रोड ब्लॉक कर देते हैं, फिर ट्रैफिक का भी इशू, गलियां बंद कर देना, इस तरह के मामलात। फिर ऐसा एक तो ये है, फिर इसी में एक क्या ये भी सिलसिला एक आ पड़ा है कि माजल्ला इस्लामी बहने भी या औरतें भी इसमें आ जाती हैं, वो भी धक्कम पेल भी हो जाती है, इस तरह के मामलात भी होते हैं, इस हवाले से आप क्या तरबियत फरमाएंगे।
मैं जो हमारे कॉलर ने कॉल की इनसे भी और मदनी चैनल के नाजरीन से भी यही अर्ज करूंगा कि महफिल मिलाद हो, इजतिमाए मिलाद हो, जुलूस मिलाद हो, इस तरह का और कोई तकरीब हो जिसको हम बार बार रिपीट कर रहे हैं कि शरीयत को मलहूज रखा जाए
जी।
जुलूस मिलाद है अगर तो जैसे हमारे मुबल्लिगीन बता रहे हैं, फराज भाई ने भी बताया, साकिब शाह साहब ने भी बताया, नियाज है तो उसको फेंके नहीं, नियाज को फेंकी जाती है, वैसे रिस्क का अदब है, एहतराम है। फिर अगर गाड़ियों पर जुलूस जा रहा है तो उछल रहे हैं, कूद रहे हैं, ये कौन सा अंदाज है। अमीर अहले सुन्नत दामत बरकातुहुम आलिया ने जो हमें अंदाज दिया कि बावजू हों, पैदल हों, निगाहें नीची हों, दरूद व सलाम हो, दिक्कत तारी हो, कि आका की आमद मरहबा, मेरे आका की विलादत का वक्त है, मेरे आका की विलादत की खुशी में जुलूस, तो उसका अदब कैसा होना चाहिए,
क्या बात है,
अदब कैसा होना चाहिए। मुझे इस मौके पर एक ऐसा वाकया याद आया कि एक गैर मुस्लिम ये मंजर देखकर मुसलमान हो
गया।
वाकया डिटेल में मैं शॉर्टली अर्ज कर रहा हूँ, इसकी तो मदनी बाहर भी किताब में आई है कि गैर मुस्लिम ने देखा उस पर ऐसी रिक्कत तारी हुई कि वो ईमान की दौलत से माला माल हो गया। तो हम तो मुसलमान हैं, आशिक रसूल कहते हैं, आशिक मिलाद अपने आप को कहते हैं, तो अदब तो हमारे दीन का सबसे एक बेसिक चीज़ है ना, अदब। तो जुलूस मिलाद हो उसमें भी अदब हो। फिर जैसे हमारे साकिब शाह साहब ने बताया कि कई खवातीन लेडीज फीमेल्स ये रोडों पर आ जाती हैं, औरत का क्या काम, घर पे बैठी है, मदनी चैनल है वो देखिए, अब जुलूस देखने के लिए रोड पे हैं या जुलूस के अंदर हैं या साइडों में हैं या छतों पर हैं, औरतें आ गई, औरतों का क्या काम। फिर नाते नाते चलें, लेकिन नाते भी ऐसे चलें कि वो जो अल्फाज सुनकर जोक मिले। आजकल वो धमाक और मकसद एक वो ऐसी चलती है कि खाली ईको और उसका वो रिपीटर वही आ रहा होता है और लोग उस धमक पे शायद झूम रहे होते हैं, जबकि अमीर अहले सुन्नत ने जो हमें तरबियत दी है कि वो नात के अल्फाज और वो जो रिक्कत वाले लम्हात, बंदा वो याद करे तो आंखों से अश्क जारी हो जाएं और एक कैफियत बन जाए, तो अदब लाजमी रखें इसका।
क्या बात है सर, यकीनन अदब, हम अदब को मलहूज़े खातिर रखें। और आज सब वाकईतन ये एक सुलगता हुआ मौजू है के मिलाद शरीफ के इन लम्हात में ایک تو لائٹوں کے حوالے سے عورتیں لائٹیں دیکھنے بھی چلی جائیں گی،
نہیں ہونا چاہیے.
جب لنگر ہو رہا ہوتا ہے پھر اب تو یہ ٹرکوں سے پھینک رہے ہوتے ہیں. ابھی فراز بھائی جس طرح بتا رہے ہیں یقین کیجیے ایسا دل جلتا ہے. آپ خود ہی اس لنگر کی نسبت دیکھیں کس طرف کی جا رہی ہے. یہ کس کا لنگر ہے؟ یہ سرکار کی آمد کا لنگر، یہ میلاد مصطفیٰ کا لنگر.
ویسے ہی رزق کا احترام ہے، ویسے ہی رزق کا ادب ہے،
رزق کا احترام ہے. اور پھر اس رزق کے ساتھ تو آج سب کسی کے سر میں جا کر لگ رہی ہے. اچھا کسی کے آنکھ اللہ
جوس کے ڈبے پھینک رہے ہیں، بسکٹ پھینک رہے ہیں. میں مدنی چینل کے ناظرین سے یہ عرض کروں گا، دیکھیں ایک ایک کر کے. جب ہم بھی دعوت اسلامی میں نہیں آئے تھے تو ہمیں بھی اس چیز کا شعور نہیں تھا. بارہویں شریف کا دن آتا، محلے کے سارے بچے جاتے، ہم بھی چلے جاتے، کبھی اونٹ گاڑی میں تو کبھی کسی ٹرک میں تو کبھی کسی سوزوکی میں کھڑے ہو گئے، چلے گئے، پیدل جا رہے ہیں، لنگر لوٹ رہے ہیں یہ. لیکن جب دعوت اسلامی کا ماحول ملا اور ایک ذہن ملا تو یوں ایک ایک کر کے ہم لوگوں کا ذہن بناتے رہے ہیں، تربیت کرتے رہے ہیں. جو اس وقت دیکھ رہے ہیں وہ اپنا ذہن بنا لیں کہ لنگر میں نے لٹانا نہیں ہے، ہاتھوں میں دینا ہے، طریقے سے بیٹھ کے کھلانا ہے. جو میری اسلامی بہنیں دیکھ رہی ہیں وہ خود بھی اور اپنے خاندان میں، محلے میں، جہاں تک پیار محبت سے سمجھا سکتے ہیں ان کو سمجھائیے کہ یوں امیر علیہ سنت منع فرماتے ہیں کہ عورتیں باہر نہ نکلیں، نہ چراغاں دیکھنے نکلیں، نہ جلوس میں جائیں. اسی طرح عورتیں جو ہیں وہ شاہ صاحب محفل نعت، حالانکہ میلاد شریف خواتین کی ہوتی ہے، ہمارے گھر میں بھی ہوتی ہے، ہمارے گھر والوں کو بھی پیغامات آتے ہیں، ماحول والے، دعوت اسلامی والے کرتے ہیں، لیکن الحمدللہ وہاں ساؤنڈ نہیں لگتا، ود آؤٹ ساؤنڈ ہوتی ہے، اتنی آواز ہوتی ہے کہ وہ عورتوں تک رہے، گھر کے اندر رہے. لیکن اب ظاہر بات ہے ہم بھی جب باہر نکلتے ہیں اس طرح تو بعض اوقات چھتوں پر، گلیوں میں ٹینٹ لگا کر عورتوں کی میلاد شریف باقاعدہ ساؤنڈ لگا کر ہوتی ہے، جبکہ عورت کی آواز کا بھی پردہ ہے، عورت کی آواز بھی عورت ہے، چھپانے کی چیز ہے یہ، تو اس کی بھی احتیاط ہونی چاہیے. امیر علیہ سنت نے باقاعدہ رسالہ صبح بہارا میں یہ لکھا ہے کہ عورتوں کی آواز میں کیسٹیں چلانا، اس طرح کے کلام چلانا، اس میں بھی ہمیں احتیاط کرنی چاہیے.
کیا بات ہے سر، بڑے ہی احسن انداز میں حاجی علی صاحب نے تربیت فرمائی ہے. اسلامی بہنیں بھی بالخصوص توجہ فرمائیں، سرکار کا میلاد منا رہے ہیں، اسلامی بہنیں بھی، اسلامی بھائی بھی شریعت مطہرہ کو ملوز خاطر رکھیں. اسلامی بہنیں تو سیدہ کائنات کی سیرت کو اپنے سامنے رکھیں، سیدہ عائشہ کی سیرت کو اپنے سامنے رکھیں، اور ضرور نبی پاک صلی اللہ علیہ وسلم کا میلاد منائیں، لیکن اس انداز میں میلاد منائیں کہ میلاد والے آقا صلی اللہ علیہ وسلم ہم سے خوش ہو جائیں. فراز بھائی، میلاد مصطفیٰ مناتے ہوئے کیا ہماری ذمہ داری نہیں بنتی کہ ہم سرکار دو عالم صلی اللہ علیہ وسلم کی سیرت کو اپنائیں؟
بالکل، یہ تو اہم ترین ہماری ذمہ داری بنتی ہے. اور مقصد ولادت پر اگر غور کیا جائے تو وہ یہی ہے کہ نبی پاک علیہ الصلوۃ والسلام کی سیرت پر عمل کیا جائے. ہم محبت کے دعوے بھی کرتے ہیں لیکن بندہ اس وقت تک محبت کے دعوے میں کامل نہیں ہو سکتا جب تک اپنے محبوب کی ہر ہر ادا کو اپنانے والا نہ بن جائے، ان کے فرامین پر عمل کرنے والا نہ بن جائے. اللہ پاک قرآن پاک میں فرماتا ہے وَمَا أَرْسَلْنَا مِن رَّسُولٍ إِلَّا لِيُطَاعَ بِإِذْنِ اللَّهِ، کہ ہم نے رسولوں کو بھیجا اسی لیے ہے کہ اللہ کے اذن سے ان کی اطاعت کی جائے. اب اطاعت ظاہر ہے کہ ان کی سیرت کو پڑھنے سے ہی ہمارے زندگی میں نافذ ہوگی، جب ان کی سیرت پڑھیں گے، ان کے اقوال اور افعال کو دیکھیں گے. اور پھر شاہ صاحب اصل بات یہ ہوتی ہے کہ شریعت کے احکامات پر عمل کرنے کا جذبہ پیدا ہو جائے. اگر ایک مرتبہ احکام شریعہ پر عمل کرنے کا ٹیسٹ بندے کو مل جائے نا تو پھر وہ کبھی بھی خلاف شرع کام نہیں کرے گا. یعنی اس کو شریعت کے احکامات پر عمل کرنے کے بعد اطمینان اور سکون حاصل ہوتا ہے کہ یہاں پر میں نے یہ مسئلہ سیکھا تھا اور اس پر میں نے عمل کیا. اور اس وقت جو بندے کو ایک کیفیت نصیب ہوتی ہے نا، وہ وہی جانتے ہیں کہ جو عمل کرنے والے ہوتے ہیں. تو اب ظاہر ہے کہ نبی پاک علیہ الصلوۃ والسلام کی سیرت جو ہے وہ ہمارے لیے ایک رول ماڈل ہے اور اس پر ہمیں عمل کرنے کا حکم دیا گیا ہے. اب رات ہم محفل میلاد سجائیں اور عاشق رسول ہونے کے نعرے بھی لگائیں اور صبح فجر میں یہی عاشق رسول صاحب جو ہے نا وہ بستر کے اندر سویا ہوا، حالانکہ حضور علیہ الصلوۃ والسلام فرماتے ہیں جو علت قرۃ عینی فی الصلاۃ، نماز میں میری آنکھوں کی ٹھنڈک رکھی گئی ہے، اور یہ اے سی کی ٹھنڈک میں بھائی صاحب سو رہے ہیں اور پھر عاشق رسول بھی ہیں، تو پتہ نہیں کیسے عاشق رسول ہیں. یعنی ہر بندہ اپنا معائنہ کرے، کسی کے سامنے تو ہم کسی کو نہیں کہہ سکتے کہ فلاں ہے فلاں نہیں ہے. جو واقعی عاشق رسول ہیں وہ ہر بندہ اپنے اوپر غور کرے کہ میں اگر محبت کا دعویٰ کر رہا ہوں تو کیا میں اس میں کامل بھی ہوں. حضور علیہ الصلوۃ والسلام کی نمازوں کا انداز دیکھیں، آپ دیکھیں بخاری مسلم شریف میں کتنی احادیث مبارک ہیں. حذیفہ بن یمان رضی اللہ تعالیٰ عنہ کی ایک حدیث کا خلاصہ ہے کہ ایک مرتبہ نبی پاک علیہ الصلوۃ والسلام نماز کے لیے کھڑے ہوئے اور آپ نے سورہ بقرہ کی تلاوت شروع کی. کہتے ہیں کہ میں سمجھا کہ شاید 100 آیتیں پڑھیں گے اس کے بعد رکوع کر لیں گے، لیکن نبی پاک علیہ الصلوۃ والسلام نے پوری سورہ بقرہ ختم کر لی. پھر میں سوچ رہا تھا کہ شاید سورہ بقرہ پڑھنے کے بعد رکوع فرما لیں گے، لیکن حضور علیہ الصلوۃ والسلام نے مزید آگے تلاوت کرنا شروع کی، یہاں تک کہ حضور علیہ الصلوۃ والسلام نے سورہ نساء بھی پڑھی، سورہ آل عمران بھی پڑھ لی. فرماتے ہیں کہ جب رکوع کیا تو رکوع اتنا طویل کیا جتنا آپ کا قیام تھا، جتنا آپ نے قیام میں وقت گزارا اتنا ہی آپ نے وقت رکوع میں گزارا اور آپ سبحان ربی العظیم کی تسبیح جو ہے وہ پڑھ رہے تھے. پھر فرماتے ہیں کہ جب رکوع سے آپ قومے کی طرف آئے تو دوبارہ اتنا ہی آپ نے وقت لگایا جتنا آپ نے رکوع میں وقت گزارا تھا, اتنا ہی آپ کا جو ہے وہ قومہ بھی تھا, اور پھر سجدے کے بارے میں بھی آپ کی یہی روایت ہے. تو کئی اس طرح کی احادیث میں حضور علیہ الصلوۃ والسلام کی نمازوں کا تذکرہ ہے. اگر ہم یہ نہیں کر سکتے, ظاہر ہے کہ ہمارے لیے تھوڑا سا مشکل بھی ہوگا, کرنے والے کرتے ہوں گے, لیکن ہم کم سے کم فرض نمازیں تو ادا کریں. حضور علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں کہ میرا دل کرتا ہے کہ میں امامت کے مصلی پر کسی کو کھڑا کروں اور ایسے لوگوں کے گھروں میں جا کے آگ لگا دوں جو جماعت سے نماز نہیں پڑھتے. یعنی نبی پاک علیہ الصلوۃ والسلام رحمت للعالمین ہے, لیکن جماعت سے نماز نہ پڑھنے والوں سے کیسی ناراضگی کا اظہار فرما رہے ہیں. تو ہم عاشق رسول ہونے کا دعویٰ بھی کریں اور پھر ہم نمازیں بھی وقت پر نہ پڑھیں, جماعتیں بھی چھوڑ دیں, یا تو تھوڑا سا کوئی معاملہ ہوتا ہے تو سب سے پہلے جماعت ہی چھوٹتی ہے. یعنی کام کو آگے پیچھے نہیں کرنا ہے, نماز جاتی ہو تو بھلے چلی جائے معاذ اللہ, جماعت اگر آگے پیچھے ہوتی ہے تو بھلے ہو جائے معاذ اللہ. میں تو اس بات پہ غور کرتا ہوں کہ جو نماز کا پابند ہوتا ہے اس سے زیادہ پنچول آدمی کون ہو سکتا ہے, آپ غور کریں. یعنی ہمارے یہاں پنچولیٹی سکھائی جاتی ہے, بھائی آپ پنچول ہو جائیں, ٹائم کے پابند ہو جائیں. اچھا کیسے ہوں گے بھائی, آپ کے لیے موٹیویشنل اسپیکر بلایا جائے گا, ایک گھنٹے کی تقریر کرے گا. آپ بتائیں کہ جس کو یہ پتا ہو کہ مجھے یہاں سے فلاں جگہ کا سفر کرنا ہے اور وہ یہ ذہن بنا کے رکھتا ہو کہ فلاں جگہ مسجد ہے, میں یہاں نماز پڑھوں گا پھر آگے کام پر جاؤں گا, تو اس سے زیادہ پنچول آدمی کون ہو سکتا ہے کہ جو راستے میں سفر کے باوجود بھی اپنی نمازوں اور اپنی جماعت کا خیال رکھتا ہوگا. تو اسلام ہمیں پنچولیٹی سکھاتا ہے, ہم پتہ نہیں کہاں پنچولیٹی سیکھنے جا رہے ہیں. تو جو نماز کا پابند ہوتا ہے وہ واقعی پنچول ہوتا ہے. تو یہ چیزیں ہمیں سیکھنے کے لیے ہیں کہ جو عبادات ہیں حضور علیہ الصلوۃ والسلام کے فرامین ہیں اس پر عمل کیا جائے. حضور علیہ الصلوۃ والسلام کی کثیر روایات ہیں. اب حضور علیہ الصلوۃ والسلام کے پاس اگر مال غنیمت بھی آ جائے, کوئی سونا وغیرہ بھی اگر وہ حضور کی بارگاہ میں حاضر رہے تو شاید اس کے لیے تو شرف کی بات ہو, لیکن حضور علیہ الصلوۃ والسلام کو اطمینان اس وقت تک حاصل نہ ہوتا جب تک حضور علیہ الصلوۃ والسلام اس مال کو غریبوں میں خرچ نہ کر دیتے, صحابہ اکرام کو عطا نہ فرما دیتے. اور ہمارا تو یہ حال ہے کہ فرض جو زکوٰۃ ہے وہ بھی پوری ادا نہ کریں, مکمل کیلکولیشن بھی نہ کریں, اس معاملے میں اتنی بے احتیاطی کریں. دینے والے بعض ایسے بھی ہیں کہ دے دیتے ہیں لیکن کیلکولیشن نہیں کرتے, پوری نہیں دیتے. بعض ایسے ہیں کہ دینے کا نام ہی نہیں دیتے معاذ اللہ, پھر ہم کہتے ہیں کہ بارش نہیں ہو رہی, سیلاب آ گیا, یہ تکالیف آ گئیں. تو نبی پاک علیہ الصلوۃ والسلام کی عبادات پر غور کیا جائے, حضور علیہ الصلوۃ والسلام کے روزے کے معاملات, حج کا پورا تذکرہ موجود ہے اور دیگر عبادات, اس میں سے مدنی پھول حاصل کریں. مفتی شریف حمجدی صاحب رحمت اللہ علیہ کی کتاب نزہت القاری جو ہے بخاری شریف کی شرح, اس کا مطالعہ اگر کریں تو وہاں پر وہ مفتی بھی ہیں محدث بھی ہیں, وہاں آپ کو ایسے پیارے مدنی پھول ملیں گے. میرات المناجی ہے, اس کا مطالعہ کریں. تو نبی پاک علیہ الصلوۃ والسلام کی عبادات کیسی تھی اور ہمیں کیسے عمل کرنا ہے, انشاءاللہ اس کا بھی طریقہ ہمیں سیکھنے کو ملے گا.
کیا بات ہے, ماشاءاللہ, بڑے احسن انداز میں فراز بھائی آپ نے یہ بتایا کہ ہماری میلاد شریف بھی منائیں اور ہماری کیا ذمہ داری بنتی ہے. سب گھڑی تو بتا رہی ہے کہ ٹائم اختتام کی طرف ہے, آپ کی طرف بڑھوں گا کہ سب کیا میلاد منانے والوں پر کیا لازم ہے کہ وہ سنت مصطفیٰ صلی اللہ علیہ وسلم پر بھی عمل کرے.
بالکل, یہ تو ماشاءاللہ بڑی ڈیٹیل سے فراز بھائی نے بتایا کہ جس نبی علیہ الصلاۃ والسلام سے محبت کرتے ہیں, میلاد منانا محبت کی علامت ہے نا, جن سے محبت کرتے ہیں ان کے طریقوں کو فالو نہیں کریں گے. ایک طرف محبت کا دعویٰ, دوسری طرف جو ہے وہ طریقے سے دل چرانا, دونوں اپوزٹ ہو گیا نا. تو پیارے آقا علیہ الصلاۃ والسلام کی مبارک زندگی پر عمل کریں, سنتوں پر عمل کریں, اپنی زندگی کو چینج کر لیں اور ایسا اپنی زندگی بنا لیں کہ بس میٹھے مصطفیٰ کریم علیہ الصلاۃ والسلام کے طریقوں پر عمل ہو. میں ذمہ داری اور احتیاطوں سے متعلق آخر میں, چوری کی لائٹ نہ ہو, چراغا کرتے ہیں اور لائٹ چوری کی تو نہیں, سب کرتے ہیں سب چلتا ہے, نہیں ہمیں نہیں کرنا. ولادت مصطفیٰ کا جشن منائیں گے لیکن چوری کی لائٹ سے نہیں. اسی طرح سجاوٹ کریں گے, روڈ کو بند نہیں کریں گے, لوگوں کو تکلیف نہیں دیں گے. اسی طرح جلوس میلاد نکالیں گے, خوب نکالیں گے, لیکن ساؤنڈ اتنا نہ ہو اور اس طرح تکلیف نہ ہو, اوڑتے نہ ہو. اور ساتھ ساتھ یہ کہ اگر نماز کا وقت آ گیا, امیر اہل سنت کی طرف سے یہی تلقین اور تربیت ہے, تاکید ہے, جلوس روک دیا جائے, نماز با جماعت ادا کی جائے. پھر جلوس کا کیا ہوگا, جلوس کا کیا ہوگا, ایک مستحب عمل ہے, اچھا عمل ہے, چلے خیر کا کام ہے یہ, لیکن جماعت جس پر واجب ہے وہ جلوس کے دوران بھی جلوس کو روکے اور نماز با جماعت ادا کرے. ابھی فراز بھائی نے جیسے بتایا کہ جماعت کی کتنی اہمیت, تو جماعت سے نماز پڑھ کر پھر دوبارہ جلوس کنٹینیو کر دیں. اصل تو مقصد ہے کہ اللہ اور اس کے رسول کو راضی کرنا, تو نماز جماعت ہماری یہ نہ نکلے, نماز پڑھیں پابندی سے.
کیا بات ہے, سب اللہ تعالیٰ آپ کو برکتیں عطا فرمائے. مدنی چینل کے ناظرین, نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی سنتوں پر بھی عمل ہو, نماز کی پابندی بھی ہو. اور دیکھیں ہم کسی کے ہاں جب جاتے ہیں, بلا تشبیہ میں بات کروں گا کہ کسی کے یوم ولادت پر جائیں, برتھ ڈے پر جائیں, تو دعوت ملتی ہے تو ہم کچھ نہ کچھ تو گفٹ لے کر ہی جاتے ہیں کہ فلاں کے یہاں جا رہا ہوں تو اس کا آج یوم ولادت ہے، یوم پیدائش ہے، برتھ ڈے ہے، تو اس کے لیے گفٹ لے کر جاتے ہیں۔ تو کیوں نہ پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کی آمد پر پیارے آقا صلی اللہ علیہ وسلم کو بھی گفٹ پیش کیا جائے، حضور کی بارگاہ میں نظر کیا جائے۔ جی ہاں، سنت مصطفیٰ کا گفٹ پیش کریں۔ اسلامی بھائی نبی پاک صلی اللہ علیہ وسلم کی سنت کو چہرے پر سجا کر یہ گفٹ بھی پیش کر سکتے ہیں، درود پاک کی کثرت کر کے یہ گفٹ پیش کر سکتے ہیں، پانچ وقت کی نماز پڑھ کر یہ گفٹ پیش کر سکتے ہیں۔ جی ہاں، یہ بھی گفٹ پیش کیجئے۔ اور اسلامی بہنیں باپردہ ہونے کی نیت کر کے جو مدنی برقعہ ہے، برقعے کی ترکیب ہے، یہ بھی اپنا کر گفٹ پیش کریں۔ اسلامی بہنیں بھی پانچ وقت کی نماز پڑھ کر کثرت کے ساتھ درود پاک پڑھ کر نبی پاک صلی اللہ علیہ وسلم کو یاد کر کے یہ گفٹ بھی پیش کیا جا سکتا ہے۔ جن پر زکوٰۃ فرض ہے تو حضور جان رحمت صلی اللہ علیہ وسلم کی محبت میں زکوٰۃ دے کر یہ بھی گفٹ پیش کیا جا سکتا ہے، یا رسول اللہ آپ کی محبت میں یہ عمل کر رہا ہوں، حضور علیہ الصلوۃ والسلام کی محبت میں تہجد پڑھ کے ذہن نصیب تہجد میں اٹھیں، تہجد کی نماز ہو، تہجد کے سجدے ہوں، یہ بھی گفٹ پیش کیا جا سکتا ہے۔ اور جو قرآن اللہ پاک کا پیارا پیارا عطا کردہ نبی پاک صلی اللہ علیہ وسلم کے قلب مبارک پر اترنے والا حضور صلی اللہ علیہ وسلم کا معجزہ ہے کہ جس نے کافروں کو عاجز کر دیا، کوئی اس کی نظیر نہیں لا سکا، قیامت تک کے لیے چیلنج تھا، کھلا چیلنج تھا وہ قرآن، وہ اتنا پیارا قرآن۔ دیکھیں ہم اپنے بچوں کو سکھانے کے لیے بیرون ملک تک کا سفر کروا دیتے ہیں اور لاکھوں روپیہ، ہزاروں روپے کی ٹیوشن دیتے ہیں، فیسیں دیتے ہیں، کیا ہے کہ اپنے بچوں کو دنیاوی تعلیم سکھائیں، آپ اپنے بچوں کو آگے بڑھائیں، انشاءاللہ ہمارا بچہ، ہمارا مسلمان بچہ آگے بڑھے گا تو ہمارے اسلام کے لیے، اسلام کی سربلندی کے لیے کوشش کرے گا۔ لیکن وہیں پر یہ بھی تو غور کریں کہ ہمارا بچہ ہے، ہم اپنا بھی محاسبہ کریں، ہم اپنے بچے کو بھی دیکھیں کہ وہ بچہ کہ دیکھ کر بھی اللہ پاک کا قرآن نہیں پڑھ سکتا، کیسا عالم ہے۔ قرآن پاک سیکھیے اور صحیح معنوں میں تلفظ کے ساتھ، صحیح تجوید کے ساتھ قرآن پاک سیکھیے۔ دیکھیں دعوت اسلامی، اللہ پاک امیر علیہ سنت کو درازی عمر بالخیر عطا فرمائے، امیر علیہ سنت کا اقبال بلند فرمائے۔ امیر علیہ سنت کا فیض ہے کہ دعوت اسلامی نے ہمیں تنہا نہیں چھوڑا، آپ گھر بیٹھے بھی آپ قرآن سیکھنے کا جذبہ رکھتے ہیں تو گھر بیٹھے آپ کی دعوت اسلامی انشاءاللہ آپ کو قرآن پاک سکھائے گی۔ آپ آن لائن قرآن پاک سیکھ سکتے ہیں، آپ اپنے محلے میں مسجد ہو، دعوت اسلامی کے جہاں پر ذمہ داران ہوتے ہیں، دعوت اسلامی والے ہوتے ہیں، وہاں پر جائیں، مدرسۃ المدینہ بالغان نمازوں کے بعد، مغرب عشاء کی نماز کے بعد، کہیں فجر کے بعد لگتا ہے، مدرسۃ المدینہ بالغان میں شرکت کر سکتے ہیں، اپنے بچوں کو مدرسۃ المدینہ میں داخل کروائیے، جامعۃ المدینہ میں داخل کروائیے، علم دین سے آپ جوڑیے، انشاءاللہ دنیا بھی سنورے گی، آخرت بھی سنورے گی، اس انداز میں بھی سرکار کا میلاد منایا جا سکتا ہے۔ اللہ پاک ہمارے سلسلے کو اپنی بارگاہ میں قبول فرمائے، ہماری خطاؤں سے اللہ پاک درگزر فرمائے، آمین۔ بجاہ طٰہٰ و یٰسین صلی اللہ علیہ وسلم۔
بحمد اللہ عبد اللہ کا نور نظر آیا، مبارک آیا۔